Αν είσαι σίγουρο ότι κρέατε, αν δεν του διώτε. Λόγω εσύ είστε πιο الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وخاتمهم خاتم النبيين وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم هذا بلاغ للناس ولينذروا به وليعلموا أنما هو إله واحد وليتذكر أولو الألباب وقال الله تعالى يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين وقال النبي صلى الله تعالى عليه وسلم ألا إن في الجسد مضغة إذا صلحت صلح الجسد كله وإذا فسدت فسد الجسد كله ألا وهي القلب. حضرات سامعين كرام ديني أحباب آج معهد البلاغ یا البلاغ ادارے کی طرف سے مجھے دعوت ملی کہ دین کی کچھ باتیں آپ حضرات کی خدمت میں پہنچاؤں. اسی مناسبت سے ایک تو آیت کریمہ البلاغ کے لفظ کی نسبت سے پڑھی. اللہ تعالیٰ فرماتے ہیں ھذا بلاغ للناس. ھذا کا اشارہ قرآن کریم کی طرف سے. یہ قرآن کریم کیا ہے؟ لوگوں کے لیے ایک پیغام ہے، ایک میسیج ہے، پہنچانا ہے. اور مقصد کیا ہے؟ ولینذروا بھی، تاکہ ڈرائے جائیں اس سے. جب کوئی چیز خطرناک ہوتی ہے تو اس سے ایک شکل تو یہ کہ خالی خبر دے دو. بعض مرتبہ خبر سے کام چل جاتا ہے اور بعض مرتبہ کچھ تنبیہ کے الفاظ بھی کہنے پڑتے ہیں، اس کا انجام بتانا پڑتا ہے. جیسے ایک آدمی بینا ہے، دیکھ رہا ہے کہ جس راستے پر جا رہا ہوں وہاں ایک بڑا پتھر ہے، اگر تھوڑی غفلت ہوئی تو ٹھوکر لگے گی، لیکن چل رہا ہے کچھ اس انداز سے کہ اسے یہ احساس نہیں ہے کہ آگے کوئی پتھر آ رہا ہے. تو ایک تو خبر دے دی، ارے بھائی ذرا سنبھل کر چلو، دیکھ کر چلو، آگے پتھر ہے، کہیں ٹکرا نہ جاؤ. اور کبھی انسان نابینا ہوتا ہے، اسے نظر کم آتا ہے، تو پھر ذرا اور بالکل قریب پہنچ چکا ہوتا ہے تو پھر اسے ذرا تاکیدی لہجے میں کہنا پڑتا ہے، بھائی کہاں جا رہے ہو، دیکھو آگے کیا ہو رہا ہے. اور کبھی اس کے باوجود بھی آدمی کی طبیعت ہوتی ہے، نہیں مانتا ہے، تو پھر ذرا پکڑنا پڑتا ہے، ڈرانا پڑتا ہے، خطرے سے آگاہ کرنا پڑتا ہے. تو انذار یہ اعلام مع تخویف، بتانا بھی ہے اور کچھ ڈرانا بھی ہے. یہ خطرناک مقام ہے. ظاہر ہے کہ انسان دنیا میں آیا ہے، اس کے سامنے جنت اور جہنم کا کوئی منظر نہیں ہے، وہ بے خبر ہے، وہ سمجھتا ہے کہ اس سے کچھ ہونے والا نہیں ہے. انبیاء کرام علیہم السلام نے ان تمام چیزوں کو دیکھا ہے، خصوصاً نبی کریم حضرت محمد الرسول اللہ صلی اللہ تعالیٰ وسلم. سارے حالات دیکھ کر آئے، سب کچھ دیکھ کر آئے. اب آپ جو بتا رہے ہیں وہ صحیح خبر دے رہے ہیں. انذار. آج اگر ہم نے اپنی زندگی نہیں بدلی، اپنا حال درست نہیں کیا ہے، تو پھر نتیجہ ہمارے سامنے ہے، ہمیشہ ہمیشہ کے عذاب میں پکڑے جائیں گے. ولینذروا بھی، اور اس سے بچنے کی کیا شکل اور صورت ہے؟ ولیعلموا انما هو الہ واحد. اللہ کی الوہیت پر، اللہ کی وحدانیت پر ایمان اور یقین سب سے بڑا بنیادی مرکز یہ ہے. بنیادی پتھر ہی ہے اللہ کی وحدانیت کے قرار. تمام انبیاء کرام علیہ السلام آئے, انہوں نے یہ کہا, یا ایھا الناس قولوا لا الہ الا اللہ تفلحوا. آج کی دنیا میں اربوں انسان ہیں, خربوں انسان ہیں. آپ دیکھ لیجئے کہ کتنے انسان ان میں ایسے ہیں جو اس وحدانیت پر یقین رکھتے ہیں اور توحید کے قائل ہیں. جو توحید کا اقرار کرے گا نتیجہ اسی کے ہاتھ میں ہوگا, کامیاب وہی ہوگا, اور جو اس سے ہٹ گیا بس پھر دیکھے کیا ہلاکت ہے. اسی توحید کے ضمن میں پھر رسالت کے اقرار ہے, باس بعد الموت, مرنے کے بعد کی زندگی کے قرار, یہ سب اسی کے ساتھ ساتھ ہے. تین بنیاد ہے, لیکن سب سے پہلی بنیاد یہی ہے. نبی کریم صلی اللہ تعالی وسلم مکہ میں تشریف لائے, بس یہی بات فرمایا, یا ایھا الناس قولوا لا الہ الا اللہ وليعلموا انما هو الہ واحد وليذکر اولو الالباب. اور نصیحت حاصل کریں گے عقل والے, جن کو اللہ شعور دے گا, جن کو اللہ سمجھ دے گا, جو احساس کریں گے انہیں نصیحت ملے گی. تو بہت مبارک ہے جو قدم اٹھایا گیا ہے البلاغ کے عنوان سے. میں تمام مؤسسین کو, اور چونکہ آج کل کا دور یہ سائنسی ترقیات کے اعتبار سے بہت آگے جا چکا ہے کہ نہ صرف حاضرین بلکہ غائبین تک دین کی بات پہنچانے کا ایک قریبی راستہ نکل آیا ہے, تو اگر اس صورت سے بھی کچھ باتیں دین کے کانوں میں صحیح طریقے کی پہنچا دی جائیں تو انشاءاللہ ضرور بے ضرور اس کا فائدہ مرتب ہوگا. اللہ تعالیٰ نے کان بھی دیے ہیں اور آنکھیں بھی دیے ہیں. آنکھ قریب کا دیکھتی ہے اور کان دور کا سنتی ہے. تو جو چیز قریب ہو اس کو تو آنکھوں سے دیکھ کر حاصل کریں, اور جو چیز دور ہو اس کو کانوں سے سن کر حاصل کریں. اور ان دونوں ذریعے, علم کے ذریعے پھر قلب میں پہنچتا ہے, قلب اس سے اثر لیتا ہے. اچھی باتیں آئیں گی, قلب متاثر ہوگا اور اس سے فائدہ اٹھائے گا. بری باتیں دل میں آئیں گی تو انسان برائی کی طرف چلے گا. الحمدللہ یہ بہت اچھی بات ہے, میں اس پر مبارکباد پیش کرتا ہوں. اور جو مضمون مجھے دیا گیا وہ یہی ہے کہ اللہ تعالیٰ نے ہمیں دنیا میں بھیجا ہے اور ایک وقت دے کر ہمیں دنیا میں بھیجا ہے. دنیا میں ہمیں کیا کرنا ہے, دیکھیے جتنی دن دنیا میں رہنا ہے اتنے دن تو دنیا کی تمام ضروریات کا انتظام بھی ہمیں کرنا ہے. وہ کسی عارف کا قول ہے, اعمل للدنیا بقدر مقامک فیہا, دنیا کے لیے اتنی محنت کرو جتنا دنیا میں تمہیں رہنا ہے. اللہ نے زندگی دی ہے, کھانا بھی انسان کی ضرورت, پینا بھی انسان کی ضرورت, رہنا بھی انسان کی ضرورت. کھانے پینے کا, رہنے سہنے کا انتظام ہر انسان اپنے لیے مکلف ہے کہ وہ اس کا انتظام کرے. اس کے لیے ملازمت ہو, تجارت ہو, زراعت ہو, کوئی بھی ہنر ہو, کوئی بھی پیشہ ہو جس کے ذریعے سے انسان اپنی ضروریات اختیار کرے, یہ بھی دین ہے. اسی لیے حدیث شریف میں فرمایا گیا, طلب الحلال فریضۃ بعد الفریضہ, حلال کی طلب بھی ایک فرض ہے, ایک اہم ذمہ داری ہے. جسے نماز پڑھنا ایک فرض ہے, زکوٰۃ دینا ایک فرض ہے, دوسرے اعمال خیر کرنا ایک فرض ہے, اسی طریقے پر یہ بھی ایک فرض ہے. نیک اور اچھی ملازمت, تجارت, زراعت, حرفت, ہنر اور پیشہ, یہ سب چیزیں بقدر ضرورت اختیار کریں. وعمل للآخرت بقدر مقامک فیہا, اور آخرت کے لیے تم اتنی محنت کرو جتنا تمہیں آخرت میں رہنا ہے. دنیا کی زندگی محدود اللہ نے عطا فرمائی, 60-70 سال کی عام متن زندگی ہوتی ہے, کبھی اس سے بھی کم ہوتی ہے, کبھی کسی کسی کی بڑھ جاتی ہے. حضور اکرم صلی اللہ تعالیٰ وسلم ارشاد فرماتے ہیں کہ عمر امتی ما بین 60 و 70, میری امت کی عمر 60 و 70 کے درمیان عموماً ہی ہوتی ہے, خصوصاً صحت کی عمر تو یہی ہے, اس کے بعد تو انسان کمزور ہو جاتا ہے, ضعیف ہو جاتا ہے. ضعیفی کے احکام اللہ نے الگ بتلا دیے. और देखो इस हदीस पर कितना अमल है कि दुनिया में भी रिटायरमेंट इसी उम्र में मिल जाती है, किसी को 65 पर मिलती है, 66 पर मिलती है, पर 60-70 के दरमियान ही में रिटायरमेंट की जो मुद्दत है वो पूरी हो जाती है। तो दुनिया भी जानती है कि अब इसके बाद जो है वो मेहनत का वक्त गया है, और शरीयत मुतहरा ने भी इंसान को बहुत सी सहूलत दी थी। इस उम्र के बाद अमूमन आदमी के पैरों में तकलीफ होती है और खड़े होकर नमाज पढ़ना मुश्किल होता है, तो शरीयत कहती है बैठ कर नमाज पढ़ लो। बाद अहवाल में वुजू करना मुश्किल होता है, शरीयत कहती है तुम तयम्मुम करके नमाज पढ़ लो। ये सहूलत के अहकाम शरीयत मुतहरा ने खुद बतला दिए। तो ये छोटी सी उम्र अल्लाह ने दी है, इसमें जितने दिन रहना है उसकी मेहनत करनी है, और आखिरत के लिए उतनी मेहनत करनी है जितना वहाँ रहना है, और वो ज़िंदगी अबदुल आबाद है, हमेशा हमेशा की ज़िंदगी है। तो ये अक्लमंदी की बात नहीं है कि इंसान 24 घंटा सिर्फ दुनिया ही दुनिया उसके पेश नज़र हो और आखिरत की तरफ उसकी कोई तवज्जो ना हो। दुनिया भी हासिल करे और आखिरत की तरफ भी तवज्जो करे, और शरीयत मुतहरा ने आखिरत को हासिल करने के लिए शॉर्ट टाइम दिया है, मुख्तसर वक्त, यानी अल्लाह का कितना बड़ा एहसान है। मैं अर्ज करता हूँ कि देखे सबसे पहला फर्ज नमाज है, 5 वक्त की नमाज फर्ज है, लेकिन 24 घंटे में अल्लाह ताला ने उसका वक्त दिया है, आप शुमार करें तो मुश्किल से 1 घंटे से 1.25 घंटा निकलेगा 24 घंटे में। हर नमाज में 15 मिनट अंदाज लगा लीजिए, 5 नमाजों में 1.25 घंटा हुआ, तो 22 घंटे 45 मिनट दुनिया है, और नमाज के एतबार से 1 घंटा 15 मिनट अल्लाह की इबादत है। जो बंदा 5 वक्त की नमाज पढ़ लेता है और इसकी पाबंदी कह लेता है, वो हमेशा का नमाजी कहलाता है। अल्लाह अकबर, 23-22 घंटा अपनी ज़रूरत में खर्च हो रहा है, कमा रहा है, खूब कमा रहा है, सो रहा है, खा रहा है, पी रहा है, और सिर्फ 1.25 घंटा अल्लाह के लिए दे रहा है। अल्लाह कहते हैं ये बंदा 24 घंटे का नमाजी है, कितना बड़ा अल्लाह का करम है। रोज़े को ले लीजिए, उसके बाद 12 महीने सिर्फ 1 महीने में रोज़ा फर्ज है, 11 महीने रोज़ा फर्ज नहीं है, फिर 1 महीने में आधा रोज़ा है आधा इफ्तार है, दिन में रोज़ा रात को इफ्तार है, तो इसको और आधा कर दीजिए तो कितना हिस्सा बना, 24वां हिस्सा। जो बंदा पूरे साल में 24वां हिस्सा यानी 1 महीने का आधा टाइम रोज़े की हालत में गुजारेगा, वो हमेशा का रोज़ेदार कहलाएगा। आदमी सोच अंदाज कर, आज लोग हम इसमें भी गाफिल हैं, 1 महीने का रोज़ा कभी कभार आता है ज़ाय कर देते हैं, अहमियत नहीं, क़दर नहीं। अरे भाई वहाँ के लिए कितना करना है वो तो सोचो, अल्लाह ने कितना टाइम खाने पीने का दिया है, 11 महीने मुकम्मल, और 1 महीने भी आधा टाइम खाने पीने का, आधा टाइम जो है वो अपनी इबादत के लिए दिया है। उसके बाद आ जाइए ज़कात के ऊपर, इंसान जितना माल जमा करता है सब उसी का है, सिर्फ 1 हिस्सा अल्लाह का है, कौन सा हिस्सा भाई, 40वां हिस्सा, अल्लाह 40 पाउंड कमा रहा है, 1 पाउंड अल्लाह के लिए दे दिया कि भाई ये बमद्दे ज़कात है, तो इस आदमी की सारी रोज़ी हलाल हो गई, सारी रोज़ी पाक हो गई। अगर इंसान ये सोचे कि भाई 1 पाउंड देकर मेरे 39 पाउंड बिल्कुल हलाल हो सकते हैं, पाक हो सकते हैं, तो उसे ज़कात का देना बोझ पड़ेगा, आसान हो जाएगा भाई, 1 ही पाउंड, 100 पाउंड कमाए मैंने, 2.5 पाउंड दे देता हूँ अल्लाह के नाम पर, और वो भी अल्लाह ताला का मामला ये है कि तुम दोगे, अल्लाह उसको आप ही के खाते में जमा करेंगे, उसका बदला मिलेगा। जो बंदा ज़कात अदा करता है 40वां हिस्सा, उसका माल पाक हो जाता है, उसके माल में अल्लाह ताला बरकत डाल देते हैं, और फिर ये अल्लाह का माल के एतबार से हक अदा करने वाला कहलाता है, बहुत बड़ी नेमत। उसके बाद चौथा फर्ज एक और रह गया और वो हज बैतुल्लाह। हज बैतुल्लाह में पहले ज़माने में 2-2, 3-3 महीने गुजरते थे, बाद मतलब 6-6 महीने गुजरते थे, लेकिन पूरी ज़िंदगी में 6 महीने, बताइए कितना आसान काम है, 70 साल की उम्र मिल रही है, उसमें सिर्फ 6 महीने आप लगा रहे हैं हज बैतुल्लाह की अदायगी के लिए, वो भी दो शर्तों पर, एक तो ये कि आपके पास पैसा हो और दूसरा ये कि इस्तेआत हो, आप चल कर जा सकते हो या एक सवारी पर जा सकते हो। ये दो ज़ादो राहिला इसको कहते हैं, ज़ाद के माने खाने पीने का पूरा इंतज़ाम हो पूरे सफ़र का अपने बीवी बच्चों का, और दूसरे ये कि आप सफ़र कर सकते हो। इन दो शर्तों पर अल्लाह ने ज़िंदगी में एक मरतबा हज रखा है। 70 साल के अल्लाह ने उम्र दी है, 6 महीने हज में चले गए तो बताइए कितना सस्ता सौदा है। और अब तो अल्लाह ने कितना आसान कर दिया, 6 महीने का तसव्वुर भी नहीं रहा, 3 महीने का भी तसव्वुर नहीं रहा, 1 महीने में लोग जाते हैं आ जाते हैं, और किसी के पास इतना भी वक्त ना हो तो 15 दिन में भी हज हो जाता है। इधर से निकले उधर पहुँचे, 10 दिन 12 दिन हज में गुजरे वापस भी आ गए, यानी सिर्फ 15 दिन में पूरी ज़िंदगी के इंसान हाजी बन जाता है। क्या बन जाता है? हाजी, अल्लाह का एक फर्ज अदा कर लेता है। कितना बड़ा अल्लाह का इनाम भी है और कितनी बड़ी सहूलत भी है। अब अगर हम अंदाज लगाइए तो हमारी ज़िंदगी का एक बहुत मामूली वक्त अल्लाह की इबादत में गुजर रहा है, लेकिन इस इबादत पर अल्लाह ताला राज़ी हो जाता है, और सारा वक्त हम दुनिया के लिए दे रहे हैं, फिर भी वो शख्स महरूम है जो इतना थोड़ा सा वक्त या इतनी थोड़ी सी कुर्बानी अदा न कर सके, ये उसके लिए बहुत अफसोस की बात है। वो देखे भाई वो क्या कर रहा है, कहाँ से कहाँ जा रहा है, लोग अपनी मुस्तकबिल की तैयारी के लिए ज़िंदगी में कितनी मेहनतें करते हैं। ये तो सबसे बड़ा मुस्तकबिल है, सबसे बड़ा मुस्तकबिल ये है कि इंसान की अबदुल आबाद की ज़िंदगी कामयाब हो जाए। लिहाजा इसके लिए अल्लाह ताला ने हमें दुनिया में भेजा है, अपने अम्बिया किराम अलैहिस्सलाम को भेजा है, और उनके ज़रिए हमें पैगाम दिया है कि तुम अल्लाह का खौफ पैदा करो, तौहीद का इकरार करो, अल्लाह के अहकाम पर अमल करो, शरीयत पर चलते रहो, ये चलोगे तो ज़िंदगी भर तुम्हारी कामयाबी की गुजरेगी। उसके लिए एक हुक्म है छोटा सा, या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह, अल्लाह से डरो। जब दिल में खौफ पैदा होगा तो इंसान फिर एहतियात की ज़िंदगी गुजारेगा। दुनिया में यही होता है, कार हमारे पास है, हम ड्राइविंग कर रहे हैं, हमें खूब ड्राइविंग करना आती है, रास्ता बिल्कुल साफ है, कोई रुकावट नहीं है, हम जितनी चाहे रफ्तार बढ़ा सकते हैं, लेकिन हमने देख लिया कहीं कैमरा लगा हुआ है जो स्पीड पर कंट्रोल करता है, फौरन हम रुक जाते हैं, ये खौफ है। ये आगे पुलिस की गाड़ी है, वो मौजूद है, हम फौरन अपनी स्पीड कम कर देते हैं, खौफ पैदा होता है। हालांकि वो कोई बहुत बड़ा खौफ भी नहीं, बहुत से बहुत पेनल्टी लगेगी, आप तो माशाल्लाह लखपति हैं, खूब पैसे हैं, दे दे उसमें क्या क्या जाता है, 100-200 पाउंड देने में क्या आ रहे थे। मतलब फौरन आपने अपने आप को कंट्रोल किया, कार को कंट्रोल किया, ये क्या, ये खौफ है। इसी तरीके पर ज़िंदगी में इंसान चल रहा है, अल्लाह की मर्ज़ी के ख़िलाफ़ चल रहा है, अल्लाह का खौफ पैदा हो जाएगा, बस अब अल्लाह की मर्ज़ी पर चलना शुरू हो जाएगा। या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह, कोई कहेगा भाई ये तो बहुत मुश्किल काम है कि अल्लाह का खौफ, अल्लाह का डर पैदा हो, अल्लाह को अपने देखा नहीं है, तो अल्लाह ताला ने उसका तरीक़ा ये बता दिया, वकूनू मअस्सादिकीन, वकूनू मअस्सादिकीन, बस आसान तरीका, तुम सच्चों के साथ रहो, अल्लाह वालों के साथ रहो, नेक लोगों के साथ रहोगे, जैसे रहोगे वैसे तुम भी बन जाओगे। खरबूजे को देखकर खरबूजा रंग पकड़ता है, मसल मशहूर है। तो जब इंसान अल्लाह वालों के साथ ज़िंदगी गुजारेगा तो आहिस्ता आहिस्ता ऑटोमेटिक कुदरती तौर पर वो असर मुंतकिल होना शुरू होगा, धीमे 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 रंग आएगा, और दुनिया आसानी से उसकी मोहब्बत कम होगी, अल्लाह की मोहब्बत पैदा हो चुकी। वकूनु मअस्सादिकीन, और कितना रहो, वकूनु मअस्सा मईयत, जिसको कहा जाए कि मईयत हासिल हो गई, और मईयत कहते हैं जब आदमी उसके साथ आना जाना उठना बैठना चलना फिरना रखता हो, 2-4 मिनट की मुलाकात हो गई उसको मईयत नहीं कहते, रास्ते में मुलाकात हो गई उसको मईयत नहीं कहते, स्टेशन पर मुलाकात हो गई उसको मईयत नहीं कहते, मईयत कहते हैं उसके साथ उठे बैठे रहे। साहिब रोल हज़रत हाकिम मुख्तसर रहमतुल्लाह फरमाते हैं कि साहिब रोल माने लिखा कूनू मअहुम, उनके साथ रहो, تو خالطو معہم حتی تکونو مثلہم, اتنا ملو اتنا ملو اتنا ساتھ رہو کہ انہیں جیسے ہو جاؤ. بہت سے لوگ سیدھے سادے ہوتے ہیں, زیادہ پڑھے لکھے نہیں ہوتے, لیکن اللہ کی طرف سے ان کو کسی اللہ والے کی معیت مل جاتی, ساتھ مل جاتا, آہستہ آہستہ وہ بھی اسی جیسا وہی حال ہو جاتا ہے. اللہ تعالیٰ اس کی توفیق عطا فرمائے. کونوا مع الصادقین. دیکھیں دنیا میں انسان کو کسی نہ کسی کے ساتھ تو رہنا ہے, تو بہتر یہ کہ اچھا دوست اختیار کرے. نبی کریم صلی اللہ تعالیٰ وسلم نے مثال دی اس کو, فرمایا کہ ایک آدمی ہے وہ آگ کی بھٹی جلا رہا ہے, اب کسی کا اس کے ساتھ تعلق ہو گیا تو آگ کی بھٹی جلا رہا تھا لوہے کو نرم کرنے کے لیے, اب یہ دوستی کی وجہ سے اس کے پاس جا کر بیٹھ گیا, دوست ہے نا, پاس میں جا کر بیٹھ گیا, نتیجہ کیا ہوگا, وہ بھٹی میں جلنے کی بو جو ہے اس کے ناک میں پہنچے گی, اور وہ جو آگ جل رہی ہے اس پہ چنگارے بھی اڑتے ہیں, ہو سکتا ہے کوئی چنگاری اڑ کر اس کے کپڑوں پر پڑ جائے تو کپڑا بھی جل جائے گا. پورے دوست کی مثال یہ ہے جیسے کوئی آگ کی بھٹی جلانے والا ہو اور اس کے پاس آدمی جا کر بیٹھ جائے تو بو حاصل ہوگی, بدبو ملے گی یا پھر کپڑے جلیں گے. اور نیک دوست کی مثال ایسی ہے جیسے کسی آدمی کے پاس عطر کی دکان ہو, اس کے ساتھ دوستی ہو, اب آدمی تھوڑی دیر کے لیے اس کے پاس جا کر بیٹھ گیا تو اگر عطر نبی خریدا, عطر نبی لیا, تو اس کے پاس بیٹھنے کی وجہ سے وہ جو ماحول میں خوشبو ہوگی اس خوشبو کا اثر اس کو بھی پہنچے گا, خوشبو ملے گی, دل دماغ معطر ہوگا. یہ حدیث شریف مثال دی. اللہ ہم کو زندگی میں اچھے دوست عطا فرما دے, دوست مل جائے اچھے بس کام آسان ہو گیا. حضرت اقدس مولانا محمد احمد صاحب پرتاپوری رحمۃ اللہ علیہ کا ایک مشہور شعر بہت آسان سا, حضرت اقدس شاہ حکیم اقدس صاحب رحمۃ اللہ علیہ بیان فرماتے تھے کہ فرماتے ہیں کہ میں چل رہا ہوں آپ میرے ساتھ آئیے. اس سے پہلا شعر ہے, یوں تو چلنا طریق راہ میں ہے مشکل, یعنی اللہ کے راستے میں یوں تو چلنا مشکل ہے مگر میں چل رہا ہوں آپ میرے ساتھ آئیے, آسان بات ہوگی. جب میں چل رہا ہوں اور آپ میرے ساتھ آئیں گے تو اللہ کا راستہ جو ہے وہ طے ہو جائے گا. اور بھی فرماتے ہیں کہ پھر اللہ کا راستہ طے کرنا آسان ہی نہیں ہوگا بلکہ مزیدار بھی ہو جائے گا, لذت آئے گی, مزہ حاصل ہوگا. جن لوگوں کو یہ مل گئی ہے لذت, وہ اس کی لذت کو جانتے ہیں. اللہ ہم سب کو توفیق عطا فرمائے, پوری امت مسلمہ کو, خصوصاً نوجوان دوستوں کو, بھائیوں کو توفیق عطا فرمائے کہ ہم اللہ والوں کی صحبت اختیار کریں, نیک لوگوں کی مجلسوں میں جائیں, نیک لوگوں کا ساتھ حاصل کریں, پھر دیکھیں اللہ تعالیٰ کیا نورانیت اور کیا سکون عطا فرماتے ہیں. حدیث شریف میں نے نقل کی تھی, اللہ کے رسول فرماتے ہیں کہ انسانی جسم میں ایک حصہ ایسا ہے وہ ٹھیک ہے تو سارا جسم ٹھیک ہے, اور وہ بگڑا تو سارا جسم بگڑ گیا, اور وہ کیا ہے, قلب ہے. قلب اللہ کی محبت کی جگہ ہے, اللہ کی محبت کی جگہ ہے. اس دل میں جتنی اللہ کی محبت آئے گی تو سکون ہی سکون پیدا ہوگا, راحت ہی راحت پیدا ہوگی, اور جب اس دل میں دنیا ہی دنیا گھس جائے گی تو دنیا سکون کی جگہ نہیں ہے, دنیا تو پریشانیوں کی جگہ ہے. انسان جتنا دنیا میں گھستا ہے اتنا ہی پریشان ہوتا ہے. اللہ تعالیٰ ہمیں دنیا میں رہ کر اللہ کی محبت پیدا کرنے کی توفیق عطا فرمائے, اور دنیا کی مثال دنیا میں رہتے ہوئے ایسی ہے جیسے بتلاتے ہیں جیسے کشتی اور پانی, کشتی اگر پانی پر ہے تو کشتی چلتی رہے گی, اور اگر کشتی میں پانی آ گیا تو پھر کشتی کے ڈوبنے کا وقت قریب ہو گیا, اتنا ہی فرق ہے. تو اکابر مشائخ فرماتے ہیں کہ بھائی دل جو ہے, دنیا جو ہے وہ جیب میں بھی رہے, ہاتھ میں بھی رہے, لیکن دل میں نہ آئے, دنیا دل میں نہ آئے. دنیا کا دل میں آنا ایسا ہے جیسے کشتی میں پانی کا جانا, اور دل سے باہر رہے, ہاتھوں میں رہے, جیب میں رہے, بینک میں رہے, तो ये ऐसा है जैसे कश्ती ऊपर है और पानी नीचे है. अल्लाह ताला हमें दुनिया में रहते हुए अल्लाह की मोहब्बत पैदा करने की तौफीक अता फरमाए. अल्लाह वालों की मईत हम सब को नसीब फरमाए. अल्लाह हम सब का खातिमा ईमान पर और अल्लाह की मोहब्बत पर फरमाए. سبحان الله وبحمده سبحان الله العظيم وآخر دعوانا الحمد لله رب العالمين.